بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى موت کی مرحلے وار تفصیلات اس پر ہماری گفتگو جاری ہے. پہلے کچھ اہم ترین امور تمہید کے طور پر اور اس کے بعد سکارات موت کی کچھ تفصیل ہم آپ کی خدمت میں پیش کریں گے. علماء اخلاق نے اپنی کتابوں میں موت کی کئی اقسام بیان کی, کئی اقسام. آیت اللہ محسن قیرتی نے کہا کہ موت کی چار اقسام ہیں. اچھے لوگ اچھی موت, اچھے لوگ بری موت, برے لوگ اچھی موت, برے لوگ بری موت, یہ چار اقسام بیان کی گئی. اچھے لوگ اچھی موت جو پہلی قسم, مولا متقیان علی ابن ابی طالب علیہ الصلوۃ والسلام فرماتے ہیں جب بھی کوئی نیک شخص مرتا ہے تو اس کو مرتے وقت ایک بشارت دی جاتی ہے. یہ بشارت سنتے ہی اس کی آنکھوں میں چمک پیدا ہو جاتی ہے, مرنے کی خواہش اس کے دل میں پیدا ہو جاتی ہے اور اس کی روح بآسانی قبضِ انصری سے پرواز کر جاتی ہے. اچھے لوگ اچھی موت, یہ روایت بہار الانوار میں علامہ مجلسی نے نقل کی. یہ پہلی قسم. دوسری قسم ہے اچھے لوگ بری موت یا سخت موت. اس سلسلے میں پیغمبر اسلام کی جو حدیث بہت مشہور ہے وہ یہ ہے, پیغمبر اسلام فرماتے ہیں کہ موت کے وقت کی جو سختیاں ہیں وہ مومن کے گناہوں کا کفارہ بن جاتی ہیں تاکہ اب مرنے کے بعد اسے کوئی عذاب خدا نہ برداشت کرنا پڑے. اچھے لوگ تھے, نیک لوگ تھے, لیکن موت کے وقت کی سختی ان کے آئندہ کے عذاب کو برطرف کرنے کے لیے کی گئی. یہ دوسرے قسم ہے اچھے لوگ بری موت, برے لوگ اچھی موت تیسرے قسم. اس سلسلے میں ہمارے ساتھ امام امام مفتی قاسم علیہ السلام فرماتے ہیں کہ مثلا جو کافر لوگ ہوتے ہیں یا مثلا منافق جو ہوتے ہیں ان کو موت کے وقت بہت سہولت اور آسانی مل جاتی ہے تاکہ دنیا میں انہوں نے جو نیک کام کیے تھے اس کا بدلہ جھول کر ان کو مل جائے. برے لوگ تھے لیکن موت کے وقت آسانی میں کر دی گئے, برے لوگ اچھی موت. چوتھی قسم ہے برے لوگ بری موت, وہ کافر وہ منافق وہ ظالم افراد اور لوگوں کے لیے دنیا ہی سے عذاب کا پہلا کہاں سے بڑا لوگ ہو جاتا ہے اور اس کے بعد آخرت سے عذاب ملنا ہی. برے لوگ بری موت یہ چار اقسام رہتے بیان. کچھ علماء اخلاق نے موت کی کچھ معنی بھی اقسام کی بیان کی. دنوں کی موت میرے قرآن کی آیت بھی ہے پورے نمبر میں انہیں کہا لا تسمعوا الموتى, اے رسول آپ ان مردہ جن لوگوں کو زندہ نہیں رکھ سکتے ان کے لیے موتا ہو گئے جو امر بالمعروف اور نہی عن المنکر نہیں کرتے, معاشرے کے اندر گناہ ہوتے دیکھتے رہتے ہیں لیکن انسان سے جو نہیں رہتی اور کوئی بالکل ایک عام سی بات ان گناہوں کو سمجھا جاتا. ان کے وزالت بھی مولانا نے ارشاد فرمایا کہ وہ چلتی پھرتی زندہ لاش ہیں. کسی کو اگر زندہ لاش دیکھنی ہو تو ایسے افراد کو جیسے کہ جنہوں نے کہنا سننا لوگوں کو بند کر دیا اور بس سے تو اپنے نماز اور روزے کے اندر مصروف ہے اور باقی ان کو معاشرے کے اندر جو خرابیاں اور برائیاں پیدا ہو رہی ہیں اس سے کوئی بھروسہ نہیں. سزا نکلا مجلس آلیا جنوں کے اندر جلدی جلدی لاشیں. اچھا بہت سی مناجات جو آئندہ سے مرضی اس کے اندر
انسان جو روزانہ مختلف گناہوں کے اندر مبتلا رہتا ہے یہ خود اس کے دل کو مردہ کرنے والی چیز ہے. تو اس لیے دلوں کی موت یہ بھی موت کے سامنے پیش ہے. موت کے سامنے سے ایک اور قسم علماء نے بیان کی وہ ہے معاشرے کی موت. اپنی اولادوں کو اپنی تہذیب کو اپنی معاشرت اور ثقافت کو اپنی زبان کو غیروں کے حوالے کر دیں گے. یہ سب چیزیں کیا ہیں؟ یہ سب بھی آج کی تفصیل میں بہت جایا جا سکتا ہے لیکن اتنا ہمارے پاس وقت نہیں. البتہ آپ خود اس میں سن سکتے ہیں کہ معاشرہ ہی موت کا شکار ہو جائے. وہ جو ایک آپ کے اندر ایک صلاحیت تھی اور مقصد اہل بیت سے وابستہ افراد کے اندر جو ان کی کردار کی تحریری کی جھلک نظر آنی چاہیے تھی وہ بالکل مقبول ہو گئی. ہلکی پھلکی کی کوئی چنگاریاں یا وہ بھی پھلتی ہوئی محسوس نہیں ہوتی. تو انسان اس کا پورا 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 معاشرہ اس کا کردار ہو جاتا ہے ایک جمود کا اور گورے اس پر ایک موت تاری ہو جاتی. ورنہ تعلیمات اہل بیت ان مردوں کو زندہ کرنے والی دلوں کو زندہ کرنے والی چیزوں میں سے ایک ہے. اسی اعتبار سے علماء اخلاق نے موت کی ایک اور معنی قسم بیان کی ہے جس کو کہا جاتا ہے معاصی موت. جو اس میں صاحبان ایمان اس وقت گرفتار ہے. مومنین کا جو مرتبہ نظر ہے اور جو گویا معراج ہے وہ بس نوکری حاصل کر لینا، لوگوں کی ملازمتیں کر لینا، اس کی لڑکیوں کے اوپر خوش ہو جانا، جیسے کوئی ٹریڈنگ کے اوپر بیٹھ کر کام کرنے والی جاب کو بھی معراج سمجھ لینا. کیا ہوا کہ دشمنان نے اہل بیت تمام بیچنے کا پیسہ وہ لوگ لے گئے اور فقیری اور غربت ہمارے حصے میں. یہ معاشی موت ہے کسی بھی قوم کی جس کے اندر ہماری قوم جو ہے اس سے شکار ہو رہی ہے. اور پھر ایک جو سب سے اعلیٰ مسلم ہے موت کی حضرت موت کے اور بہت ساری خام لیکن ہم اسی جبر پر ہوتے ہیں شہادت کی موت. وہ عظیم ترین موت کی جو کہ قاتم کو شہد سے زیادہ چیزیں محسوس ہوتی اور آئمہ اور علماء کی تمام دعاؤں کے اندر اس کا اتنا زیادہ تذکرہ آیا ہے اور اس کی تمنا ظاہر کی گئی. علماء کی آپ دیکھیں عنایت اللہ کوئی کا واقعہ بیان کیا تھا اس کی حد تک انہوں نے خواہش کا اظہار کیا تھا جو صدام کے نمائندے جنگ بند کروانے کی درخواست لے کر ان کے پاس پہنچے تھے اور جب ڈرایا دھمکایا گیا تھا عنایت اللہ کوئی کو تو انہوں نے یہی جواب دیا تھا کہ تم مجھے موت سے ڈراتے ہو. میں نے تو سارے تین ہی تو میں نے زندگی میں دعائیں کی جس کے اندر سے ایک دعا یہ تھی کہ خدا مجھے شہادت کی موت نصیب کرے. تو بہرحال علماء کے آزموں میں سے ایک ہے اور یہ بھی روایات کے اندر اس بات ملتی ہے آگے چل کے ویسے سبھی ذکر آئے گا سکرات موت کی کیفیت میں شہید کو جو مرتے وقت جو تکلیف پہنچتی ہے ہمیں تو یہ نظر آ رہا ہوتا ہے کہ وہ خاک و خون میں ڈوبا ہوا ہے اور جسم پہ اس کے کتنے زیادہ زخم ہیں اور کتنا اذیت کے ساتھ اس کو شہید کیا گیا لیکن مرتے وقت جو اس کو تکلیف ہوتی ہے وہ فقط روایت میں یہ ہے کہ اتنی ہوتی ہے کہ جتنی ایک چیونٹی کے کاٹنے کی ہوتی بس اتنی ہلکی سی ایک اس کو کسک پہنچتی ہے اور بس اس کی روح ملاقات پروردگار کے لیے چلی جاتی. اچھا پھر ایک سوال یہ پیدا ہوتا ہے کہ آخر یہ جو ہمیں موت کا خوف ہے یہ موت کا خوف ہمیں کیوں ہے؟ دیکھیں اس کی بہت ساری وجوہات علماء نے بیان کی. پہلی بات تو یہ کہی گئی ہے کہ دیکھیں جو شخص بھی موت کو فنا اور نابودی سمجھتا ہو بس اس کے بعد کچھ نہیں اور مر جانا ہے اور اس کے بعد کی کوئی زندگی نہیں تو اس کو تو موت سے ڈرنا بھی چاہیے. فنا اور نابودی اگر اس کے خیال میں موت اس کا نام ہے تو پھر تو واقعی اس کو ڈرنے کی ضرورت. دوسری علماء نے وجہ یہ بیان کی ہے کہ دیکھیے اگر کوئی شخص اپنے خون پسینے کی گاڑی کمائی سے کوئی گاڑی خریدتا اب اس کا پورا زندگی کا مقصد اور پوری چیز وہ گاڑی کے گرد گھومتی اب اگر اس کی کوئی گاڑی اس سے چھین لے تو اس کی زندگی اجیرن ہو کے رہ جاتی. اس کو خوف محسوس ہوتا ہے اس خیال سے بھی کہ کوئی میری چیز خرید چھین کے نہ لے جائے. اسی اعتبار سے جو حب دنیا جن دلوں کے اندر بہت راسخ ہو جاتی ہے اور بہت زیادہ وہ اس کے اندر مبتلا ہو جاتے ہیں ان کے لیے اس دنیا کا فراق اور اس کو چھوڑنا بہت گرا گزرتا. اس کی مثال علماء نے اس چیز سے دی ہے کہ اگر ہمارے جسم مثلا ہاتھ کے اوپر اگر بال ہیں اور اس کے اوپر ہم کوئی پلاسٹر چڑھا لیں
फिर जब हम हटाते हैं तो जितने ज्यादा बाल होते हैं उनको प्लास्टर को जुदा करते वक्त या उस टेप को हटाते वक्त उतनी ही ज्यादा तकलीफ होती है। हाँ, अलबत्ता अगर किसी जगह जिस्म के हिस्से पर बाल नहीं है और वहां वो टेप लगा हुआ है तो बड़ी आसानी के साथ वो छूट जाता। इसी तरीके से जो हुब्बे दुनिया और दुनिया की मोहब्बत में गिरफ्तार शख्स होता है उसको दुनिया छोड़ते वक्त बहुत ज्यादा इसी वजह से तकलीफ होती है। इसी के लिए वो पैगंबर इस्लाम की हदीस मैंने आपको सुनाई थी कि कोई भी शख्स तुमने दुनिया को आबाद कर रखा है आखरत को वीरान कर रखा है तो आबादी से वीराने की तरफ जाना तो कोई पसंद नहीं करता। उसकी एक वजह यही है कि दूसरी वजह से। तीसरी वजह जो लोगों के डरने की है मौत से, उनमें एक चीज ये भी है कि बाज़ औक़ात होता यह है कि रास्ते की नावाकफियत या कम इल्मी, हमें पता ही ना अगर किसी चीज का रास्ता या वहां मतलब हम चल पड़े किसी मुल्क के लिए और हमें उसका रास्ता ही ना पता हो तो उसमें भी इंसान डरता है कि ना जाने मेरे साथ क्या हशर होगा। तो बाज़ औक़ात मौत से डरने की एक बहुत बड़ी वजह मौत के सिलसिले में मालूमात की बेइंतहा कमी। लोग इस जिक्र को सुनना ही पसंद नहीं करते, उसकी तफसीलात में जाना ही पसंद नहीं करते। आपका तो बहुत हिम्मत और वाकई काबिल तारीफ है कि इतना संगीन मौजू सुनने की ख्वाहिश आपने रखी और बहुत से तो उनका दिन ना होने के बावजूद भी यहाँ पर तशरीफ ला रही हैं, लेकिन ज्यादातर अफराद को आप देखती हैं कि वो मौत से डरते हैं, अब तक इसका जिक्र तक सुनने से डरते हैं। तो उसकी वजह यही होती है क्योंकि रास्ता अगर नावाकिफ हो तो या कम इल्मी हो इसकी वजह से भी इंसान डरता है। और अभी एक हदीस में आगे चल के पेश भी करूंगा, हो सकता है आज वरना अगली क्लास में, कि जिसमें इमाम अली नकी अलैहिस्सलातु वस्सलाम ने अपने एक सहाबी से जो सकारात मौत की कैफियत में था उससे ये बात बयान की थी कि और वो शख्स मौत के खौफ की वजह से रो रहा था तो इमाम ने उससे यही कहा था कि तुम इस वजह से फकत मौत से खायफ हो क्योंकि तुम इसकी हकीकत से नावाकिफ हो। और फिर इमाम ने कुछ और जुमले इरशाद फरमाए जो आगे चल कर आएंगे। तो इसके अंदर भी ये बात कि इंसान को पता नहीं होता कि मेरे बाद क्या, मरने के बाद क्या होगा, वो बस खुदा को एक जालिम और जाबिर के रूप के अंदर देख रहा होता है और किसी अजाब का इंतजार कर रहा होता है उसकी तरफ से, जबकि मामला ज्यादातर हालात में इसके बरक्स होता है। अच्छा, इसी एतबार से बाज़ औक़ात ये हम आम फहम मिसालों से इसको समझाने की कोशिश कर रहे हैं कि मौत से लोग डरते क्यों हैं। बाज़ औक़ात सफर अगर इंसान आपको दरपेश है तो पेट्रोल की कमी या मसलन पुराने टायरों की खराबी की वजह से उसको खौफ दरपेश होता। वो जो मौला भी अक्सर अपने अल्फाज में कहा करते थे ना कि आह मिन किल्लतिज़ ज़ाद व तूलित तरीक़ व बुग़दिस सफ़र व अज़ीमुल मौरद। आह, सफर कितना ज्यादा तवील है, ज्यादा राह कितना कम है और मंजिल कितनी दूर है और वो मोरद जहां पे हमें ठहराया जाएगा वो कितना अजीम है मैदान कयामत। तो बाज़ औक़ात ये भी चीज होती है कि हमारे साथ हमारे वो आमाल ऐसे नहीं है, वो जैसे कहा कि टायर खराब हैं, पेट्रोल की कमी है, कैसे मंजिल तक पहुंचेंगे, इस वजह से भी खौफ होता है। और बाज़ औक़ात जो इंसान को डर लग रहा होता है बहुत से सफरों से, उसमें बाज़ औक़ात ये होता है कि जनाब ओवरटेकिंग या ओवर स्पीडिंग या कुछ ऐसे काबिले दस्तंदाजी है पुलिस या कानून के खिलाफ कोई ऐसी हरकत आपने की हुई है सफर में, और इस बात का डर होता है कि कहीं पुलिस हमको पकड़ के ना ले जाए। तो कानून शिकनी की वजह से, हमें डर महसूस हो रहा होता। वो जो है ना कुरान की सूरह जुमा की गालिबन आयत वला यतमन्नाउनहु अबदम बिमा कद्दमत अयदीहिम, यानी इस वजह से यानी मौत से खायफ हैं, बिमा कद्दमत अयदीहिम यानी उससे पहले ये जो लोग ये जो गुज़िश्ता जो खिलाफ वर्जियां कर चुके हैं इसकी वजह से कोई शख्स भी इस बात को पसंद नहीं करता कि वो कटहरे में खड़ा किया जाए। जबकि मौलाए कायनात अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम ये फरमाते हैं कि दुनिया में अल्ताफ इलाही के नमूने देखकर मुझे यकीन हो गया है कि वो परवरदिगार जिसने फरिश्तों रसूलों और अपने नबियों के रास्ते पर चलाना मुझको पसंद किया वो कयामत के दिन मुझे फरामोश नहीं करेगा। اور مجھے قیامت کے دن اس عظیم مقصد اور خدا کی طرف سے ہونے والی مہمان نوازی کے سلسلے میں کسی قسم کی کوئی تشویش نہیں. یہ مولا فرماتے تھے. تو مولا کے ماننے والوں کو بھی بہرحال یہ کچھ ایسی باتیں تھیں کہ جس کی وجہ سے لوگ موت سے ڈرتے تھے, موت سے ڈرتے ہیں بلکہ. اور دیکھیے, اگر بہت زیادہ موت سے ڈر لگے اور زندہ رہنا چاہے تو بہت سارے اعمال ایسے بھی ہیں کہ جو زندگی کو طویل کر سکتے ہیں, کہ جس میں انسان اپنی گزشتہ زندگی کی غلطیوں کی تلافی کر سکے, عمر بڑھائی بھی جا سکتی ہے. ویسے تو ہمارا وہ کتابچہ جو مدرسے کی طرف سے شائع ہوا تھا, عمر اور رزق بڑھانے کے 100 طریقے, وہ اگر آپ مطالعہ کریں تو اس کے اندر بھی بہت سے طریقے ہیں. لیکن آج خاص طور پر ایک واقعہ آپ کی خدمت میں پیش کرنا ہے, اور وہ واقعہ ہے حضرت داؤد علیہ السلام, جو خدا کے ایک نبی تھے, ان سے متعلق. حضرت داؤد زبور کی تلاوت کیا کرتے تھے, احکامات دین بتایا کرتے تھے, اور ایک نوجوان ان کے پاس آتا تھا اور بہت شوق سے زبور سنا کرتا تھا. اچھا, حضرت داؤد علیہ السلام کے پاس ملک الموت بھی آیا کرتا تھا. ایک دن ملک الموت آیا اور اس نوجوان کو بہت غور سے دیکھنے لگا. درود بھیج دیجیے محمد. تو بہرحال بہت غور سے دیکھنے لگا. حضرت داؤد نے پوچھا کہ یہ بتائیے کہ آپ اس کو اتنا غور سے کیوں دیکھ رہے ہیں؟ کہا کہ اس کی ایک وجہ یہ ہے کہ یہ نوجوان آج سے ٹھیک ایک ہفتے کے بعد انتقال کر جائے گا. اچھا, حضرت داؤد علیہ السلام کو وہ نوجوان بہت زیادہ پسند تھا. خیر, وہ کہا کہ کیا یہ فیصلہ خدا کا بالکل حتمی ہے کہ یہ نوجوان مر جائے گا؟ ملک الموت نے کہا ہاں, یہ فیصلہ بالکل حتمی ہے, ایک ہفتے بعد اس نوجوان کی روح قبض کر رہا جاؤں گا. خیر, وہ چلا گیا, وہ نوجوان بھی چلا گیا. حضرت داؤد کو بڑی تشویش ہوئی, انہوں نے اس نوجوان کو بلایا اور کہا کہ بتاؤ کہ کیا تمہاری شادی ہو گئی؟ حضرت داؤد نے یہ سوچا کہ اس نوجوان نے زندگی میں کوئی خوشی نہیں دیکھی, کم سے کم یہ خوشی ہی اس کو مرنے سے پہلے نصیب کر دی جائے. کہا کہ نہیں ہوئی. انہوں نے اپنے ایک ماننے والے کو بلایا اور کہا کہ تم اپنی بیٹی کی شادی اس سے کر دو. وہ تیار ہو گیا. بہرحال بیٹی کی شادی ہو گئی اس نوجوان سے اور وہ دونوں چلے گئے. ٹھیک ایک ہفتے بعد حضرت داؤد اس کے جنازے میں تجہیز و تکفین کے سلسلے میں پہنچے. وہاں جا کے دیکھا تو وہ نوجوان ویسے ہی زندہ ہے, ہنسی خوشی زندگی گزار رہا ہے. حضرت داؤد بہت زیادہ حیران ہوئے کیونکہ فیصلہ بالکل حتمی. ملک الموت اگلی ملاقات میں جب حضرت داؤد کے پاس آیا تو حضرت داؤد نے پوچھا کہ آپ نے تو یہ بات بیان کی تھی کہ فیصلہ بالکل حتمی ہے موت کا, پھر یہ نوجوان زندہ کیسے رہا؟ کہا کہ اس نوجوان اور اس کی زوجہ کی آپس میں جو محبت تھی اور آپ کا اس سلسلے میں تشویش کا اظہار کرنا اور آپ کے ماننے والے کی یہ محبت جو اس نوجوان سے متعلق تھی اور ان کے یہ جو شوہر و بیوی کی آپس میں محبت تھی, اس کو دیکھ کر رحمت خدا جوش میں آ گئی اور خدا کو اپنی رحمت سے یہ بات بہت بعید لگی کہ آپ لوگ تو اس نوجوان کے اوپر اتنا زیادہ مہربان ہو, تو خدا آپ سب سے زیادہ اس نوجوان پہ مہربان, تو اس کی زندگی کے اندر اضافہ کر دیا گیا. تو اسی اعتبار سے اللہم صل علی محمد. تو اسی اعتبار سے علماء نے لکھا کہ آپس کا اتحاد و اتفاق یہ عمروں کو بڑھاتا ہے, اور اس کا اگر الٹا آپ کر لیں وائس ورثہ, آپس کی ناچاقیاں اور مخالفتیں اور جھگڑے یہ عمر کو کم کرتے ہیں. یعنی یقینی اور حتمی موت جو لکھ دی گئی تھی وہ تک ٹال دی گئی آپس کے اتحاد و اتفاق کی وجہ سے. تو بہرحال اگر کسی کو زیادہ ڈر لگے اور اپنی زندگی بڑھانا چاہے تو وہ اس فارمولے کے اوپر عمل کرے, آپس کے اختلافات اور جھگڑے کو انسان ختم کرے, پھر دیکھے کہ وہ اپنی عمر کو بڑھائے گا اور اس کے اندر اس کو توفیق پروردگار نصیب ہوگی کہ جس میں وہ اطاعت الہی کو انجام دے گا. دیکھیے بعض اوقات علماء نے لکھا ہے کہ لوگ بہت سارے ایسے نوجوانوں پہ یا بچوں کے اوپر بہت افسوس کرتے ہیں کہ بھائی یہ تو اس کے مرنے کی عمر نہیں تھی, ابھی تو اس نے کون سی خوشیاں دیکھی تھیں, کون سی اس نے نعمتیں خدا کی دیکھی تھیں. اس پہ علماء نے کہا کہ دیکھیے اس دنیا کے اندر خوشی کا کوئی بھی تصور نہیں, یہ بات یاد رکھیے, اس دنیا میں خوشی کا کوئی تصور نہیں. اصل خوشی تو حوض کوثر پر پہنچنا ہے, اصل خوشی تو مولا متقیان کی زیارت ہے, ائمہ معصومین کے پڑوس میں پہنچ جانا, یہ اصل خوشی. اور یہ اس دنیا کی ہزاروں اور کروڑہا خوشیوں سے بہتر ہے کہ جو کہ انسان حاصل کرتا ہے. حتیٰ کہ بہت ساری چیزیں یہ جو دیکھیے, جیسے ایک دفعہ ہم نے بیماری کے سلسلے میں بات کی تھی رسی اعتبار سے, حتیٰ کہ اگر کسی کے گھر میں کسی بچے کی کوئی موت ہو جائے, اس تک کا اتنا زیادہ ثواب اور فائدہ بتایا گیا ہے کہ ہمارے چھٹے امام یہ بات بیان فرماتے تھے کہ اگر کوئی شخص کوئی بچہ اگر کسی کے گھر میں مر جائے, کسی شخص کے اگر کسی نابالغ بچے کا انتقال ہو جائے, تو وہ زندہ رہنے والے 70 بچوں سے بہتر ہوگا. اور یہ بھی بیان فرماتے ہیں چھٹے امام کہ یہ جو نابالغیت کی حالت میں جو بچہ وفات پا گیا, یہ اپنے زمانے کے امام کو درک کرے گا اور انہیں پا لے گا. یعنی آپ ہم بہت سی چیزوں کو اپنے لیے بہت زیادہ پریشانی کا باعث سمجھتے ہیں, جبکہ اس کے اندر ہمارے لیے کتنی زیادہ بھلائی ہوتی ہے. لہٰذا اب اس بات کی ضرورت بہت زیادہ ہے کہ ہر محفل میں ذکر خدا ہو. آواز تھوڑی بڑھائیے. ہر محفل میں ذکر موت ہو, یہ ایک ایسی دلوں کو زندہ کر دینے والی چیز ہے. یعنی ذکر موت دلوں کو زندہ کرتا, موت کو بے انتہا آسان کر دیتا ہے. سب سے اہم بات یہ ہے کہ موت کو آسان کر دیتا ہے. پرانے زمانے میں جو علماء ہوتے تھے ان کے متعلق حکایات میں یہ بات ملتی ہے کہ باہم جمع ہوتے تھے اور اس طریقے سے ذکر موت کرتے تھے جیسے اپنے ہی جنازہ اپنے سامنے رکھا ہوا ہے, اور اس طریقے سے رویا کرتے تھے. اچھا بہت سارے دیکھیے سوالات لوگوں نے ایسے پیدا کر دیے ہیں لوگوں کے دماغوں میں, اور ان کو اس ذکر سے جو ہے وہ ہٹایا گیا ہے کہ بھائی ایک خیال باطل مثلاً نے کی ہے کہ یہ دیکھیے یہ جو ہماری دنیا ہے یہ بالکل نقد ہے اور آخرت ایک ادھار کا سودا. تو دیکھیے نقد کے اوپر ادھار کو ترجیح دینا کسی عقل مند کا شیوا نہیں, یہ اکثر لوگ اپنی گفتگو میں کہتے ہیں. دیکھیے یہ قاعدہ وہاں پر تو چل سکتا ہے کہ جہاں مثلا نقد اور ادھار بالکل برابر ہو, لیکن مثلا اگر نقد آپ کو 1 روپیہ مل رہا ہے اور ادھار آپ کو 10 کروڑ روپے مل رہے ہیں, جبکہ دنیا اور آخرت کے اندر یہ تقابل بھی نہیں, 1 روپے اور 10 کروڑ کا بھی تقابل نہیں ہے, کہ دنیا اور آخرت اتنی متضاد چیزیں. تو کوئی عقل مند شخص بھی اس نقد 1 روپیہ لینے کو پسند کرے گا بنسبت یہ کہ مثلا 10 سال بعد اگر اسے 10 کروڑ روپے مل رہے ہیں, وہ کہے گا نہیں میں 10 سال بعد 10 کروڑ روپے لے لوں گا. اس کے اندر تو وہ نقد اور ادھار کے چکر میں نہیں پڑتا. تو یہ آخرت کے سلسلے میں نقد اور ادھار کی بات کیوں آتی؟ مثلا بعض اوقات بہت سارے ڈاکٹر حضرات کچھ پھل اور غذائیں کھانے کو منع کرتے ہیں کہ بھائی اس بیماری کے اندر آپ نے جو پھل اور یہ غذائیں یہ آپ کے لیے ممنوع, حالانکہ ان پھلوں کی اور غذاؤں کی لذت نقد ہے اور شفا ہونا ایک ادھار سودا ہے, لیکن تب بھی آپ ان تمام چیزوں کے اوپر عمل کرتی ہیں. اسی اعتبار سے دوا کی کڑواہٹ نقد ہے, شفا ایک ذنی چیز ہے, پتہ نہیں ملے یا نہ ملے. آپریشن کی تکلیف نقد ہے, شفا کا پتہ نہیں کہ ملے نہ ملے, لیکن اس کے باوجود بھی کوئی شخص اس بات کو یہاں پر لے کے نہیں آتا کہ نہیں بھائی ابھی تو یہ والی چیز تو مجھے فائدہ پہنچا رہی ہے نا, تو میں بات والی ادھار چیز کی طرف نہیں جاؤں گا. اسی اعتبار سے بہت سارے افراد یہ کہتے ہیں بھائی دنیا کا فائدہ تو یقین ہی ہے, آخرت میں شک ہے کہ پتہ نہیں ہم کو ملے یا نہ ملے, ہمارے عمل قبول ہو یا نہ ہو. تو دیکھیں یہی چیز جب انسان عملی طور پر دنیا میں کرتا ہے تو اس کا خیال فاسد ہوتا ہے. مثلا آدمی جو تجارت کرتا ہے, مشقت اٹھاتا ہے, اس کے اندر مستقبل کے ایک بہت بعید فائدے کے لیے وہ اس وقت انویسٹمنٹ بھی کر رہا ہوتا ہے, دیکھا جائے تو یہ اپنا پیسہ ضائع کر رہا ہے, پھینک رہا ہے, پتہ بھی نہیں کہ آئندہ منافع ملے یا نہ ملے, لیکن دنیا کے اندر اس کو یہ سوچ کبھی بھی نہیں آتی. لیکن اس کے باوجود یہ عمل کر رہا ہوتا ہے. تو یہ اپنے آپ کو لوگ بیوقوف بنا رہے ہوتے ہیں ان تمام باتوں کے ذریعے. اسی اعتبار سے بہت سارے لوگ کہتے ہیں کہ بھائی آخرت کی باتوں کا تو ہمیں کوئی تجربہ نہیں, آخرت کو تو ہم نے دیکھا نہیں اس کی, اور دنیا کے اندر ہم ان فائدوں کو دیکھتے ہیں. تو دیکھیے بعض اوقات یہ بھی ہوتا ہے کہ ذاتی تجربہ اگر کسی چیز کا نہ بھی ہو تو بھی معتبر اشخاص کا قول معتبر ہوتا ہے. مثلا بیمار کو دوا کی تاثیر پتہ نہیں ہوتی لیکن وہ ڈاکٹر کے قول کے اوپر بھروسہ کر رہا ہوتا ہے. بلکہ سب سے زیادہ تو ایسے افراد کو بھروسہ کافروں اور یہودیوں کے دوا ساز اداروں کے اوپر ہوتا ہے کہ نہیں بھائی فلاں ایس کے این ایف کمپنی جو ہے وہ تو بہت ہی اس کی دوائیں بالکل صحیح ہوتی ہیں. یعنی ان کے اوپر تو اتنا بھروسہ, اور مثلا جو اور جو قابل اعتبار افراد ہیں ڈاکٹر سے تو آپ علاج کی کوئی دلیل نہیں طلب کرتے, لیکن انبیاء اولیاء صالحین حکما ان کے قول کے اوپر اس میں بھروسہ نہیں کریں گے آپ, چاہے کافر اور یہودیوں کے دواساز اداروں کے اوپر حد سے زیادہ بھروسہ ہوگا. تو بہرحال اب دیکھیں یہ سب چیزیں ایک ایسی چیزیں ہیں کہ لوگ اس کے اندر بہت زیادہ بیوقوف بن رہے ہیں. بہرحال یہ چند ایک کچھ لوگوں کے باطل خیالات تھے جن کا ہم نے رد کیا. بس ایک آخری چیز ہم بیان کر کے اور اپنے سکرات موت کے جو موضوع ہے اس کے اوپر واپس چلے جائیں گے. دیکھیں چلیں, ابھی آپ نے سنا کہ برے لوگ یا جن کے نامہ اعمال میں بہت زیادہ کمی ہے ان کا موت سے گھبرانا تو ٹھیک ہے, نیک لوگ کیوں موت سے گھبراتے ہیں؟ یہ بھی تو ایک سوال ہے نا. نیک لوگوں کی موت سے گھبراہٹ کی کیا وجہ ہے؟ علماء نے اس میں ایک بات کہی. دیکھیے یہ جو ہے نا کہ نیک لوگوں کا موت سے گھبرانا اور ملاقات پروردگار کا شوق بھی رکھنا, اس میں آپس میں کوئی منافات نہیں, اس میں کوئی تضاد نہیں. نیک لوگ موت سے گھبراتے بھی ہیں اور اس کے ساتھ ساتھ شوق ملاقات پروردگار رکھتے ہیں, بالکل اس انداز سے اس غوطہ خور کی مانند کہ جس کو موتی اور سیپیوں کی تلاش اور جواہرات کی تلاش ہوتی ہے اور وہ غوطہ لگا کے گہرے سمندروں میں جاتا ہے لیکن موت آ جانے سے ڈرتا بھی, ڈوب جانے کا بھی اس کو خوف ہوتا, لیکن یہ ڈوب جانے کا خوف اس کو اپنے مقصد میں حائل نہیں ہونے دیتا اور اس کے باوجود ان اعمال کو انجام دیتا. تو دیکھیے بہرحال یہ کیسی چیز ہے, یہ کیسا سفر ہے موت کا کہ جس میں آپ کو اکیلے ہی جانا ہے. اور مرزا غالب کی طرح سے تو نہیں ہے جو مرزا غالب جو کہا کرتے تھے کہ غالب اگر سفر میں مجھے ساتھ لے چلیں حج کا ثواب نظر کروں گا حضور کو. تو بہرحال اس سفر میں تو بالکل اکیلے جانا ہے, اور جتنا زیادہ ذات راہ اپنے ساتھ ہوگا فقط وہ آپ کے کام آئے گا, یا ایک ایسا بینک اکاؤنٹ کھول کے جانا ہوگا کہ جس میں مستقل ثواب پہنچتا رہے اور اس میں کرنسی آتی رہے جو ہم بعد تک استعمال کرتے ہیں. اچھا اب سکرات موت کے سلسلے میں چند باتیں تو پچھلی دفعہ ہی بیان ہوئی تھیں اور ہم یہ باتیں بیان کر رہے تھے. اچھا بیچ میں یہ بات آ گئی کہ کچھ آپ کے سوالات میرے پاس اس وقت یہاں پہ موجود ہیں, جن کی ہوں ان کے جوابات بعد میں یہاں سے اٹھا سکتے ہیں, میں نے ٹیبل پہ رکھ دی. صالحین کے اوپر جب سکرات موت کی کیفیت طاری ہوتی تھی, یہاں تک کہ روایت میں یہ بات ملتی ہے کہ جب حضرت بلال حبشی کا آخری وقت قریب آیا تھا تو حضرت بلال حبشی کی جو زوجہ تھیں وہ بہت زیادہ گریہ زاری کر رہی تھیں, جبکہ بلال یہ فرما رہے تھے کتنے مزے کی بات ہے اور کتنے لطف کی بات ہے کہ ہم پیغمبر اسلام سے ملاقات کریں گے, اپنے دوستوں سے ملیں گے, رسول کے اصحاب باصفہ سے ملاقات کریں گے. بلال کی خوشی سکرات کے وقت دیکھنے سے تعلق رکھتی تھی, ان کی زوجہ رو رہی تھی اور بلال اس کا اظہار کر رہے تھے کہ بس اب ملاقات ہوئی جاتی. ایک عالم کا بھی جب وقت انتظار قریب آیا تھا اور وقت انتقال, تو ان کی زوجہ بھی اسی انداز سے ان کے اوپر رو رہی تھی. تو وہ فرمانے لگے کہ زوجہ تم کیوں رو رہی؟ تو کہنے لگی کہ آپ کی جدائی پر رو رہی. کہا کہ تمہارے لیے زیادہ مناسب ہے کہ اپنے حال پر رو, کیونکہ میں تو 40 سال سے اس لمحے کا انتظار کر رہا ہوں. بہت سے علماء کے اور واقعات تو ایسے بھی ہم کو ملتے ہیں جس میں وہ انتہائی حشاش بشاش ہنستے مسکراتے دوسری دنیا سے گئے, مذاق کرتے ہوئے لطف لیتے ہوئے احتضار کر اس دنیا سے گئے. और बहुत सारे उलमा के अंदर तो जज्बा तबलीग इस हद तक ज्यादा था कि फरमा रहे थे हालत इंतजार में कि चलते चलते तुमको एक हदीस को सुनाता जाऊं, और फिर उसके बाद लोगों को हदीस सुनाई और जहां जाने आपने के सुपुर्द की। अच्छा, कुछ उलमा का जब हमने हालात पढ़े तो उसके अंदर ये भी मिलता है कि लोगों ने उनसे पूछा कि क्या आपको इस हालत में बहुत ज्यादा तकलीफ हो रही है। कहा कि हाँ तकलीफ तो हो रही है, मगर ऐसे खुशी के मौके पर तकलीफ का क्या जिक्र, मुलाकात परवरदिगार की खुशी उस तकलीफ के ऊपर गालिब आ गई। एक आलिम इस वजह से रो रहे थे, देखिए हम तो किसी और वजह से हमारे दिमाग में आता है कि अजीज व अबारिश से जुदाई है, उस वजह से रोना। कुछ उलमा इस वजह से रो रहे थे और कह रहे थे कि मैं कई मरतबा जिहाद के अंदर शरीक हुआ और हर दफा मेरी ख्वाहिश थी कि मैं शहादत की मौत मारा जाऊं, लेकिन आज मैं बिस्तर पर एड़ियां रगड़ते हुए मर रहा हूं। इसका मुझे सबसे ज्यादा अफसोस है कि जिसकी वजह से मैं रो रहा हूं। एक आलिम का जब वक्त इंतजार करीब आया और मरने की कैफियत उनके ऊपर गलबा करने लगी तो लोगों ने उनको कलमे की तलकीन की कि भाई कलमा पढ़ लीजिए, जैसे कि अभी आगे चलकर जिक्र भी होगा। तो हंस के कहने लगे कि तुम मुझे कलमा याद दिला रहे हो, खुदा की कसम मेरे और खुदा के दरमियान सिर्फ और सिर्फ उसकी बुजुर्गी और अजमत का पर्दा, बस मैंने इसको भूला ही था मुझे, तुम मुझे इस वक्त कलमा याद दिला रहे हो, और अपनी जान दे दी। कुछ उलमा इस वजह से भी रो रहे थे कि 60 साल गुजर गए, 60 साल गुजर चुके हैं और मैं ऐसी कोई तस्बीह अपने लिए तलाश कर रहा हूं जो मैंने जिक्र खुदा अंजाम दिया था इन 60 सालों में, कि जो जिसके अंदर शैतान का कोई दखल ना हो। देखिए ये ऐसी चीज है कि बहरहाल उस मौके से उस वक्त से डरते भी रहने वाली कि हजरत यूसुफ अलैहिस्सलाम भी की भी एक दुआ है, तवफ्फनी मुस्लिमा व अलहिकनी बिस्सालिहीन, परवरदिगारा तू मुझको मुसलमान उठाना और सालेहीन के जुमरे में मुझको शामिल करना, तवफ्फनी मुस्लिमा मुझे मुसलमानों वाली मौत नसीब फरमाना। तो बहरहाल ये जो आपने अभी सुना कि 60 साल की जिंदगी गुजर गई और वो एक ऐसी तस्बीह तलाश कर रहे थे, तो बहरहाल तस्बीह परवरदिगार करते रहना है, जिक्र खुदा करते रहना है मुस्तकिल। दो रोज अजीज गनीमत है जिक्र हक कर ले, बदन में जान दहन में जुबा रहे ना रहे, जो अक्सर शायरों का जुमला भी है। अच्छा अब आ जाइए, हम उस चीज का जिक्र करेंगे कि सकारात के वक्त असल में होता क्या है। सकारात मौत की जो कैफियात होती हैं, तो देखिए हालात तो ये ऐसे हैं कि बहरहाल जिसके लिए मौला फरमाते थे कि सकारात के वक्त कुछ ऐसी कैफियात से इंसान गुजरता है कि जिसको बयान नहीं किया जा सकता, ऐसे हालात उसको दरपेश होते हैं कि जो बयान नहीं हो सकते। अच्छा जिस वक्त, अब मैं बराहरा सही दस्ते रब शिराजी का तरीका तैयार करता हूँ, वो बिल्कुल जो रिवायात और वाकयात होते थे उनको हाजरीन पर मुंतबिक करते थे तो बात ज्यादा समझ आती। मैं अब इस तरह से इसको कहता हूँ कि देखिए जब भी आपका वक्त इंतकाल करीब आएगा, जो कि बरहक है हर शख्स को उससे गुजरना है, तो शैतान उस वक्त आपके बाएं जानिब आकर खड़ा हो जाएगा। देखिए अब हम बिल्कुल आखिरी लम्हात को बयान कर रहे हैं, और आप पर जोर डालेगा कि आप अपने दीन को छोड़ो। कहा जाता है रिवायत से, इसकी बहुत ताईद है, कि तीन परेशानियां मरते वक्त मोमिन को लाहक होती हैं। तीन परेशानियां, नंबर एक तो हालत एहतजाज के अंदर खुद एक तकलीफ होती, जानकुनी की जो कैफियत होती है। दूसरी है शिद्दत प्यास, ये मरते वक्त होती है। और तीसरी है जिसको कहा जाता है एहराकुल कबर, यानी जिगर की आग, हसरत और याद की आग। अब इसकी तफसील आगे चलकर आएगी कि जो सूरह तकासुर में है कि वो आग जो दिलों से उठेगी, बहुत सी आग की कैफियत, हसरत और नदामत, और कि मैंने अपनी पूरी जिंदगी किस फजूल चीजों के अंदर जाया कर दी, جو حسرت اور یاس کی آگ ہوگی. یہ تین کیفیات مرتے وقت ہوتی. اچھا شیطان اس وقت بائیں جانب آ کر آپ کے کھڑا ہو جائے گا اور ہاتھ میں پانی کا ایک کوزہ لے کر آئے گا اور کہے گا, آپ کو پریشرائز کرے گا کہ آپ خدا کا انکار کر دیں, رسولوں کا انکار کر دیں, آپ کو اس بات پر مجبور کرے گا کہ عیسیٰ کو خدا کا بیٹا آپ کہیں. وہ آپ کو مجبور کرے گا کہ کم سے کم یہی کہہ دو, لا الہ کوئی خدا نہیں, اور میں اس وقت تم کو یہ پانی دوں گا. لیکن مرد مومن اس کے متعلق ملتا ہے کہ وہ کہے گا لا اقول, نہیں کہوں گا, اور اس کے ہاتھ سے وہ کوزہ لے کر زمین پر دے مارے گا. ردت کو ابلیس لا علیکم فاشہد ان لا الہ الا اللہ. اس وقت آپ کی بھی انشاءاللہ یہ کیفیت ہوگی کہ اس کے ہاتھ سے وہ لے کر نیچے پھینک دیں گی اور کہیں گی نہیں کہوں گی, ابلیس کو رد کریں گی, اور اس وقت کلمہ زبان پہ جاری کریں گی کہ میں گواہی دیتی ہوں کہ پروردگار عالم کے علاوہ کوئی معبود نہیں, محمد اللہ کے رسول ہیں اور علی خلیفہ بلا فصل ہیں اور وصی رسول ہیں. درود بھیج دیجئے محمد علی. جیسے ہی آپ یہ جملے زبان سے نکالیں گی شیطان اس وقت ایک زوردار چیخ مارے گا اور اپنے ماننے والے, بہت ساری ابھی میں اس کا آگے چل کے تذکرہ بھی کروں گا جب ملک الموت کی کچھ کیفیات بیان ہوں گی کہ وہ کس انداز سے آئیں گے, وہ اگلی نشست میں البتہ آئے گا, کہ شیطان اس وقت اپنے لشکریوں سے مخاطب کر کے کہے گا جو اس وقت وہاں پر مجمع لگائے ہوں گے کہ یہ شخص آخر کس طرح سے نجات پا گیا. تو اس وقت اس کے تمام لشکر یہ جواب دیں گے کہ یہ اپنی دنیاوی زندگی کے اندر گناہوں سے بچتا تھا تو اس کا یہ انجام تو ہونا ہی تھا. تو گناہوں سے بچنا یہ ایک ایسی چیز ہے کہ بہرحال یہ آپ کو سکرات موت کے وقت شیطان سے اس طریقے سے نجات دلائے گی. یعنی شیطان کے لشکر ہی بھی اس بات کے معترف ہوں گے کہ گناہوں سے بچنے کی وجہ سے آپ کا یہ نیک انجام تو ہونا ہی تھا. اچھا جس وقت جان نکلنے والی ہوگی اس وقت ایک چیز اور ہو رہی ہوگی, وہ یہ کہ آپ کے جو جسمانی اعضاء جتنے بھی ہیں, ہاتھ پاؤں آنکھ منہ زبان, یہ پیغمبر اسلام فرماتے ہیں کہ سکرات موت کے وقت جب اعضاء میں بے چینی پیدا ہوتی تو اس وقت تمام اعضاء ایک دوسرے کو سلام کرتے ہیں, السلام علیکہ تفارقنی و افارقک الی یوم القیامہ. وہ ایک دوسرے کو سلام کریں گے اور کہیں گے کہ اب ہمارے اور تمہارے درمیان قیامت تک کے لیے جدائی ہو رہی ہے, ہمارے اور تمہارے درمیان قیامت تک کے لیے جدائی ہے, تمام اعضاء ایک دوسرے کو سلام کریں گے. لیکن اس وقت یہ جب یہ کیفیات طاری ہو رہی ہوں گی آپ پر تو اس وقت آپ کچھ سوچ بھی رہی ہوں گی, اور مولا متقیان علی ابن ابی طالب علیہ الصلوۃ والسلام یہ بات بیان کرتے ہیں مولا کہتے ہیں کہ مرتے وقت ہر شخص کچھ سوچتا سوچتا یہ کہ آخر میں نے اپنی عمر کو کن امور کے اندر صرف کر دیا, میں نے اپنی عمر کے قیمتی لمحات کو آخر کہاں پر لگا دیا. وہ اپنی دولت کو یاد کرتا ہے کہ میں نے کس طریقے سے اس دولت کو حاصل کیا اور میں نے کس انداز سے اس کو خرچ کیا. سب یہ چیزیں ساتھ چھوڑ جائیں گی, فقط عمل صالح جو ہوگا وہ باقی رہ جائے گا. تو اس کے دماغ پر ایک فلم چل رہی ہوگی اس وقت کہ اپنی پچھلی تمام زندگی کی کہ آخر میں نے کن فضولیات کے اندر اپنی اس عمر کو ضائع کر دیا. اچھا خالی وہ سوچتا نہیں بلکہ کچھ کہتا بھی ہے جو لوگوں کو سنائی نہیں دیتا. آپ بھی اس وقت کچھ کہیں گی بعد, جو سورہ مومنون کی آیت بھی ہے نا کہ حتی اذا جاء احدہم الموت قال رب ارجعونی لعلی عملا صالحا فیما ترکت, کہ پروردگارا مجھے تو دوبارہ, جس کا مفہوم یہ ہے کہ مجھے تو دوبارہ زندگی عطا کر دے تاکہ میں اپنے ترک کیے گئے کاموں کو دوبارہ انجام دے سکوں. میں نے تو یہ بھی نہیں کیا تھا, میں نے وہ بھی نہیں کیا, کتنے ہی آپ کی خدمت میں سے پہلے ہم بار بار عرض کرتے رہتے ہیں کہ اپنے قضا واجبات کو انجام دینا, اپنے واجب نمازوں کو انجام دینا, واجب روزوں کو انجام دینا, کہ وقت انتقال یہ سب چیزیں آپ کو یاد آئیں گی اور اس وقت آپ کہیں گے بھی خدا سے کہ پروردگار مجھے اس کو دنیا میں واپس لوٹا دے تاکہ وہ کام جو میں نے ترک کر دیے تھے, سیما ترک تو जो काम मैंने तर्क कर दिए थे उनको मैं दोबारा जाकर अंजाम दे सकूं, लेकिन नहीं, हिकमत परवरदिगार ये है, आपका वक्त पूरा हो चुका है, आपको बहुत ज्यादा मोहलत दी गई। और वो जो सूरह सजदा की भी आयत है ना कि लौला अख्तरतनी इला जलिन करीब फअसद्दका वअकुम मिनस सालिहीन, उस वक्त ये भी मोमिन कहता है कि जब उनकी उनकी मौत का वक्त करीब आता है, इला अजलिन करीब, जब उनकी मौत का वक्त करीब आता है तो वो कहता है फअसद्दका, काश मैं सदका देता रहता और सालिहीन में से हो जाता। तो खुद सदका मुस्तकिल देना ये आपको उस अफसोस से निजात दे जाएगा जो वक्त मर्ग हमें लाहक होगा। अच्छा, जिस वक्त जान निकलने वाली होती तो जाहिर है कि मोमिन परेशान तो होता, एक परेशानी किसी एक कैफियत आएगी तो, लेकिन उस वक्त मलकुल मौत आपके पास आकर खड़ा हो जाएगा और आपकी ढारस बंधाएगा। देखिए, एक तफसीर अल मीजान में अल्लामा मोहम्मद हुसैन तबातबाई ने उस आयत की तफसील के ज़ेल में एक बात लिखी, वो जो आयत है ना, या अय्युहल नफ्सुल मुतमइन्ना इरजिई इला रब्बिका राज़ियतन मर्ज़िया फ़ादख़ुली फ़ी इबादी वादख़ुली जन्नती, कि मोमिन सख्त तबातबाई फरमाते हैं कि बहुत ज्यादा डर रहा होगा तो मलकुल मौत आकर उसकी ढारस बंधाएगा और कहेगा डरो नहीं, मैं तुम पर तुम्हारे बाप से ज्यादा मेहरबान। उस वक्त वो ये आकर कहेगा और कहेगा अपनी आंखें खोलो, क्योंकि मोमिन ने अपनी आंखें खौफजदा होने की वजह से बंद कर ली होंगी। और जिस वक्त वो अपनी आंखें खोलेगा, अल्लामा मोहम्मद हुसैन तबातबाई फरमाते हैं कि वो रसूल और आइम्मा के मलकूती चेहरों का मुशाहिदा करेगा और बस अल्लाहुम्मा सल्लि अला मुहम्मद, और फिर उसी वक्त जान देते वक्त एक आवाज परवरदिगार आएगी, या अय्यतुहल नफ्सुल मुतमइन्ना इरजिई इला रब्बिका राज़ियतन मर्ज़िया फ़ादख़ुली फ़ी इबादी वादख़ुली जन्नती, ए नफ्से मुतमइन अपने रब की तरफ पलटा, इस हालत में कि तेरा परवरदिगार तुझसे राजी है और तू अपने परवरदिगार से राजी है, मेरी जन्नत में दाखिल हो जा और मेरा बंदा बन जा। तो उस वक्त हमारे साथ ये हो रहा होगा। अच्छा, अभी जो आपने एक चीज सुनी कि ये जो तीन चीजें खासतौर पर लाहक होंगी हर मरने वाले को, उसके अंदर एक हमने शिद्दत प्यास का भी तस्करा किया था। देखिए, खासतौर पर रिवायात में ये बात मिलती है कि बहरहाल मुस्लिम माशरे में रहने की वजह से जिसके बहुत सारे फायदे हैं, उनमें से एक फायदा ये भी है कि हमारे नौजवान उस हद तक नहीं बिगड़ पाते कि जो कि गैर मुस्लिम माशरों के अंदर जाकर आबाद होने की वजह से जिसका बहुत ज्यादा बयान होता है। यहाँ पर तो इन वाकयात की तफसील के अंदर भी जाना बेकार होता। कहा जाता है कि जो शदीद तरीन प्यास जिन लोगों को लगती है, ये उन अफराद के लिए होती है कि जो शराब पीते हैं, एक खास तौर पर उन अफराद को होती है शदीद तरीन जो प्यास है। अब बहुत सारे शेर इस अंदाज के भी कहे गए हैं कि मसलन जिससे तशवीक होती है, वाइस शराब पीने से काफिर हुआ मैं क्यों, क्या तीन चुल्लू पानी में ईमान बह गया। अक्सर शायरा ने बड़े तशवीश को तरगीब दिलाई कि जनाब इसमें कोई बात नहीं, ईमान तो नहीं बह जाएगा तीन चुल्लू अगर पी लेंगे तो बहर, लेकिन ये है इतना बड़ा गुना। जैसे एक दफा मैंने जिक्र किया था कि मौलाए बयान फरमाते थे कि 40 ऊंटों की कतार और जो सबसे 40वां और आखिरी ऊंट है उसके ऊपर शराब की कोई खाली बोतल भी मौजूद हो तो अली उस पहले ऊंट की निहार पकड़ने को तैयार नहीं। तो बासपात देखिए, ये ऐसे गुनाह हैं कि वही मैंने कहा कि बहरहाल मुस्लिम माशरों के अंदर रहने की वजह से बहुत सी चीजों से जो हम बचे हुए हैं और आस्ता आस्ता भी चीजें टूटती जा रही हैं कि लोग उन गैर मुस्लिम माशरों के अंदर जा रहे हैं कि जहां किसी किस्म का कोई रोक टोक नहीं है, वहां पर ये उलमा ये तमाम हदीसें बयान भी करते हैं। तो हाँ, अलबत्ता ये जो एक अमूमी तौर पर एक मोमिन को भी जो प्यास लगेगी, एक बहुत ज्यादा शदीद प्यास है, वो तो शराबियों के लिए मखसूस है। और मोमिन के लिए जो को जो हल्की नौयत की बहरहाल एक प्यास होगी कि जब भी वो शैतान प्याला लेकर आएगा पानी का, इसके दो तरीके बताए गए हैं इस प्यास से बचने के भी, जो कि जिंदगी में हमको करने हैं। एक तरीका बताया है पैगंबर इस्लाम हतमी मरतबा सल्लल्लाहु अलैहि वसल्लम ने, एक बयान फरमाए हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलातु वस्सलाम, इस्लामी बात बयान फरमाते हैं, जो शख्स भी शाबान में 8 रोजे रखेगा वो प्यासा ना मरेगा और इस दुनिया से सैराब होकर जाएगा हौजे कौसर से, हौजे कौसर के पानी से इस दुनिया से सैराब होकर जाएगा जो भी शाबान के महीने में 8 रोजे रखेगा। तो रजब के बाद अगला महीना शाबान ही का है, तो इसके अंदर भी इंसान कोशिश ये करे कि पैगंबर की इस हदीस के ऊपर अमल करे ताकि उस शिद्दत प्यास से बच सके। जो दूसरा तरीका है इस प्यास से बचने का, वो जो छठे इमाम ने बयान फरमाया है, वो ये है कि जो शख्स भी सूरह नाजियात की तिलावत करेगा, वन नाजियात गर्का वन नाशितात नश्ता वन साबिहात सबहा, वो जो बहुत मशहूर सूरह, जो शख्स भी सूरह वन नाजियात की तिलावत करता रहेगा वो सैराब मरेगा, सैराब ही उठाया जाएगा और सैराब ही जन्नत में दाखिल होगा। वरना मैदान कयामत की तफसील में भी हम बयान करेंगे कि शिद्दत प्यास और भूख वहां पर भी, लेकिन वन नाजियात गर्का की तिलावत करने वाला, और यकीनन इससे मुराद फकत ये नहीं है, और आप लफ्जी तौर पर तो पढ़ें लेकिन वन नाजियात गर्का के जो सूरह वन नाजियात है इसके जो मतालिब और मफाहिम है और उसके अंदर जो पैगाम हैं उनको भी तस्वीर के अंदर से देखने की कोशिश कीजिएगा कि असल मतमा नजर तो इससे अखलाक को दुरुस्त करना और संवारना कि जिसके असरात और नतज ये होंगे कि आज जब आप उन पर अमल करेंगी तो खुद बखुद ये तमाम तकालीफ आपसे दूर हो जाएंगी। तो बहरहाल ये दो, शाबान के 8 रोजे और वन नाजियात गर्का की मुसलसल तिलावत और उसके मफाहिम में गौर व फिक्र, ये शिद्दत प्यास से निजात दिलाएगा। अच्छा, जिस वक्त मलकुल मौत अगरचे ढारस बन आता है और उस वक्त एक कैफियत ये भी होती है कि कुछ और फरिश्ते भी जो उस वक्त वहां पर मौजूद होंगे आपके पास, वो भी आपको बाकायदा बहलाएंगे। रिवायत में तस्करा मिलता है कि मरने वाले के पास, मरने वाले की मुख्तलिफ मरने वाले की जो जिस वक्त कोई भी शख्स मरने वाला होता है तो मुख्तलिफ चीजों के जरिए फरिश्ते आकर उनका दिल बहलाते हैं। रिवायत में जिस तरह रोते हुए बच्चे को वालदैन बहलाया करते और उसकी रूह इतनी आसानी के साथ उनके बहलावे के नतीजे में निकल जाती है जिस तरीके से आटे में से बाल निकल जाता है। तो ऐसा नहीं है कि परवरदिगार, जो एक कॉन्सेप्ट जो मैंने बहुत पहले जिक्र किया था अपनी पहली गुफ्तगू में, तो उसमें यही बात हो रही थी कि शिद्दत मुबालगा हमारे दिमागों में बहुत ज्यादा मरने का बैठ गया। तो बहरहाल अच्छा, फिर जिस वक्त किसी भी उस मोमिन की जो रूह निकल चुकी होती, निकलने के बाद अगरचे इसकी थोड़ी सी तफसील और बाकी है मलकुल मौत वाली, वो इंशाल्लाह अगली, लेकिन अब हम एक सीक्वेंस में चल रहे हैं इस वजह से इसको बयान कर रहे हैं। रूह निकलने के बाद फरिश्ते आपको सलाम करेंगे और जन्नत में दाखिले की बशारत देंगे। फरिश्तों का सलाम होगा आप पर और उसके बाद जन्नत में दाखिले की बशारत होगी। उसके बाद आपकी जो रूह है, बदन आपका सामने मौजूद होगा, बल्कि आप अपनी आंखों से अपने जिस्म फानी को भी देख रही होंगी। रूह निकलकर एक तरफ हो जाएगी, उस वक्त आपकी रूह अपने बदन को मुखातिब करके कुछ कहेगी। क्या कहेगी? रिवायत में यह बात भी आई है, रूह बदन को मुखातिब करके कहेगी, खुदा तुझको जजाए खैर दे, तूने खुदा की इताअत और बंदगी में जल्दी की और खुदा की नाफरमानी में तू सुस्ती करने वाला था, आज का दिन तुझे मुबारक हो, तूने खुद भी अजाब खुदा से निजात पाई और मुझको भी अजाब खुदा से निजात दिलवाई। और उसके बाद रिवायत में है कि यही मजमून जिस्म रूह से कहेगा, हमारा जो जिस्म है यही अल्फाज रूह से कहेगा। अच्छा, आप देखिए ये भी है बहुत सारी रिवायात में कि मरने के बाद अजीज व अकारिब, आयजा और रिश्तेदार, वो तो सब रो रहे होंगे आप पर, लेकिन तीन चीजें ऐसी हैं जो और रो रही होंगी। वो चीजें कौन सी? सबसे पहली तो वो जगह जहां आप रोजाना नमाज पढ़ा करती हैं, वो जगह आपके गम में रो रही होगी। दूसरी चीज वो दरवाजे जहां से आपके आमाले सालेह ऊपर जाया करते, वो आपके गम में रो रहे होंगे। और तीसरी चीज, वो दरवाजे जहां से आपका रिस्क उतरा करता था, वो दरवाजे आपके गम में रो रहे होंगे। ये तीन चीजें ऐसी हैं जो मानवीय तौर पर जो रो रही हूं, उन अजीज अकारिब और रिश्तेदारों के अलावा। देखिए, ये भी जो हमने पिछली दफा बयान किया था कि ना सिर्फ ये कि मौलाए कायनात वक्त इंतकाल करीब आते हैं, बल्कि तमाम आइमाए मासूमीन अलैहिस्सलाम, पैगंबर इस्लाम, शहजादी, ये सब लोग भी मरने वाले के वक्त करीब आते हैं। और यहां तक ये मिलता है, बहुत सारे ऐसे वाकयात हैं, खासतौर पर मैं एक रिकमेंड करूंगा आपको, एक किताब इबरत अंगेज वाकयात के नाम से एक उर्दू जबान में तर्जुमा होकर आई है, आयतुल्ला तहरानी की एक किताब है, वो आप जरूर लेकर पढ़ें। उसके अंदर बहुत सारे ऐसे वाकयात आयतुल्ला ने बड़े बड़े उलमा के हवाले से बयान किए हैं। तहरानी फरमाते हैं कि एक नौजवान आलिम दीन थे, वो एक दफा एक ऐसी बीमारी के अंदर मुब्तला हुए, हिकायात के अंदर तो बहरहाल खसरा की बीमारी का तस्करा है, और खसरा की बीमारी में जो मीजल्स होती है, जब वाकई उसमें कॉम्प्लिकेशन हो जाती हैं, तो उसके अंदर मरने तक के खतरात होते हैं। तो बहरहाल मरने के करीब वो पहुंच गए, तो बहरहाल उनकी जो माँ थी वो उनको लेकर सातवें इमाम के रोजे की तरफ उनको लेकर आई, और जब वो बिल्कुल, वो फरमाते हैं कि जब मेरे इंतकाल का वक्त करीब आया, तो उस वक्त मेरी माँ मैं वहां पे मौजूद नहीं थी, और वो दुआ करने के लिए मकान की छत पर चली गई। अचानक मैंने देखा कि मौलाए कायनात आइमाए मासूमीन अलैहिस्सलाम तशरीफ ले आए और कहा कि हमारे साथ चलोगे। मैंने कहा, तो मैं उनके साथ जाने के लिए तैयार हुआ। अचानक मैंने देखा कि मेरी वालदा जो मकान की छत पर गई हैं, वहां पे मुखातिब होकर कहती हैं इमाम मूसा कासिम अलैहिस्सलाम से कि मैं अपने बेटे को यहाँ पर मरने के लिए नहीं लाई थी, मैं इसको यहाँ पर दफन करने के लिए नहीं लाई थी, मैं आपके पास इसको शेफायाबी के लिए लेकर आई थी, और इमाम को वास्ते देने शुरू किए। उसी वक्त अचानक मैंने देखा कि इमाम मूसा कासिम अलैहिस्सलाम तशरीफ लाए, और आकर मौलाए कायनात की खिदमत में आकर अर्ज करते हैं कि इस नौजवान की वालदा ने मुझसे तवस्सुल किया है, मैं आपसे दरख्वास्त करता हूं कि इस नौजवान की जिंदगी की मुद्दत को बढ़ा दें, इस नौजवान की जिंदगी की मुद्दत को बढ़ा दें। मौलाए कायनात ने पैगंबर इस्लाम से इरशाद फरमाया ये जुमले कि इसकी माँ ने यह दरख्वास्त की है सातवें इमाम के तवसुल से, तो उस वक्त पैगंबर इस्लाम ने मलकुल मौत को मुखातिब करके कहा कि वक्त मालूम तक की मुद्दत के लिए चले जाओ, उसकी मुद्दत को बढ़ा दिया गया, और फिर वो तमाम हजरात चले गए, ये जिंदा हो गए दोबारा। आयतुल्ला तहरानी फरमाते हैं कि जिस वक्त इनकी वालदा उधर के आई, तो ये अपनी वालदा से इन्होंने बहुत ज्यादा नाराजगी और गम का इजहार किया कि आइमा मासूमीन अलैहिस्सलाम मुझे लेने के लिए आए थे और आपने मुझे जाने नहीं दिया, और बहुत अरसे तक उनसे इस अंदाज से खफा रहे। तो एक तो ये, दूसरा आयतुल्ला तहरानी ने एक वाक्य और लिखा है, फरमाते हैं कि एक और आलिम दीन थे कि जो एक जगह पर मौजूद थे, वहां पर उनकी शादी हुई अपनी जौजा को लेकर, वो किसी दूसरे सफर पे गए, बल्कि नजफ आए तो देखा कि वहां पर एक शदीद वो खातून मौजमा बीमार हो गई, और बीमार होने के बाद वक्त इंतकाल उनका करीब आ गया, तो वो अलबत्ता उस वक्त उनके पास से चले गए बहुत ज्यादा मायूसी के आलम में। उनको वो फरमाते हैं कि इतना ज्यादा मेरे दिल में रंजो गम था कि मैंने अभी मेरी हाल ही में शादी हुई है, इनको लेकर मैं नजफ यहाँ पर आया हूँ, और उन्होंने ये देखा कि अब जब मैं किस मुंह से अपने ससुराल का सामना करूंगा कि वो कहेंगे कि हमारी नौ ब्याहता बेटी को यहाँ से ले गए और किसी और जगह दफन करके आ गया। इतनी ज्यादा खिफत और शर्मसारी उनके दिल में पैदा हुई कि इस वक्त आयमा से तवस्सुल करना शुरू किया। जिस वक्त आयमा से तवस्सुल किया और बहरहाल कि मौला आप इस मुझे इससे निजात दिलाइए जो खिफत और शर्मिंदगी मुझे उठानी पड़ेगी, वापस आके देखा तो उनकी जौजा हशाज बशाज बैठी हुई लेकिन सख्त नाराजगी का इजहार कर रही और कहने लगी मौलाए मुत्तकियान अलीब ने अभी तालिब मुझे लेने के लिए आए थे और तुमने मुझे उनके साथ जाने नहीं दिया, खुद मौला ने कहा था कि हमारे साथ चलना पसंद करोगी। तो मैंने कहा जी जी मौला, उसके बाद मैं जाने के लिए तैयार हुई कि अचानक मैंने देखा कि तुम आ गए हो और मौला से दरख्वास्त कर रहे हो। मौला के दामन को बल्कि पकड़ लिया कि मौला मेरी बीवी की जिंदगी को वापस कर दीजिए। तो मौला ने उसके बाद मलकुल मौत से कहा कि इसकी मुद्दत वक्त मालूम तक के लिए बढ़ा दी गई है, तुम चले जाओ। तो बहरहाल ये एक ऐसी चीज है कि इससे यकीनी तौर पर जो कि मुसलमात अकायद शिया में से है कि आयमा मासूमीन का वक्त एहतजार करीब आना और मोमिन का हंसी खुशी उनके साथ चले जाना। अलबत्ता बहुत से वाकयात ऐसे भी रहे जैसे जो आपकी खिदमत पेश हुए कि जिसमें रूह को वापस पलटा दिया गया। बाकायदा रिवायत में एक चीज और भी मिलती है जो बिहारुल अनवार में अल्लामा मजलिसी ने लिखी, एक शख्स जो कि नासबी था दुश्मन अहले बैत का खिताब जहनी उसका नाम था, उसका जब वासिले जहन्नुम होने का वक्त करीब आया तो बहुत सारे लोग उस वक्त तकिये की हालत में पड़ोस में रहा करते थे। एक मर्द मोमिन फरमाते हैं कि बहरहाल उसकी इयादत के लिए मैं गया तकियतन, तो मैंने देखा कि वो बिल्कुल जांबलग है मरने की कैफियत में और बहुत ज्यादा तकलीफ में, और बार बार मैंने बहुत करीब आके उसके मुंह से सुना तो वो जुमला बार बार कह रहा था कि ए अली तुमने मेरा क्या बिगाड़ा था जो मैं तुम्हारी इतनी मुखालफत करता रहा। बार बार ये जुमला कह रहा था। वो आदमी वो सीधा छठे इमाम की खिदमत में आया और कहा कि मौला वो इस अंदाज के जुमले कह रहा था। तो इमाम ने फरमाया खुदा की कसम उसने यकीनन अली को देखा, खुदा की कसम उसने यकीनन अली को देखा। क्योंकि बहरहाल रिवायात के अंदर ये बात आई है कि चाहे मरने वाला कोई मोमिन हो या काफिर, अली हमेशा उसके सिरहाने जरूर आते हैं। और जैसे कि पिछली दफा हमने बयान किया था कि मोमिन उनको देखकर बेइंतहा खुश हो जाता है और बहुत आसानी से उनके साथ चलने पर तैयार होता है खुशी खुशी, और काफिर और मुनाफिक की मायूसी हद से ज्यादा बढ़ जाती है। और बाकायदा ये भी अल्लामा मजलिसी ने एक पूरा वाकया लिखा है एक हमीरी का, एक आलिम थे हमीरी, सब लोग उनके पास जमा हो गए, मोहल्ले के पड़ोसी वगैरह भी आ गए, हद तक के नासिबी अफराद भी उनके वक्त इंतकाल करीब है। अचानक से लोगों ने देखा कि उनके चेहरे पर एक काला नुक्ता पैदा हुआ और वो बढ़ते बढ़ते पूरा चेहरा उनका सियाह पड़ गया। उसी वक्त तमाम नासिबी हजरात ने, जो नासिबी कहते हैं दुश्मनाने अहले बैत, उन्होंने बहुत खुशी का इजहार करने लगे और जो मोमिनीन थे वो बहुत ही अफसरदा और गमगीन होने लगे। अचानक से लोगों ने देखा कि वो स्याही चेहरे पर से छटने लगी और पूरा चेहरा उनका पूरा चेहरा दोबारा से नूरानी हो गया। उस वक्त तमाम मोमिनीन कराम ने उस वक्त इंतकाल उनके चेहरे को देखते हुए नारे दुरूद एक बुलंद किया। उस वक्त फिर अल्लामा मजलिसी ने वो अशार लिखे हैं कि जो कि हमीरी ने उस वक्त कहे, बल्कि उनका मफहूम ये था कि जो शख्स भी इस बात का मोतकिद नहीं है, जो शख्स भी इस बात का मोतकिद है वो ये बात जान ले कि वो इंतहाई गलती पर है कि अली अपने मानने वालों को मुश्किलात में तनहा छोड़ देते। और फिर उसके कई अशआर हैं जो अल्लामा मजलिसी ने लिखे और उसके बाद निहायत ही खुशोखुर्रम तरीके से उन्होंने जान दी। तो मौला इस एतबार से भी अपने गुनाहगार बहुत से मानने वालों की भी इस अंदाज से मदद करते हैं कि एक यकीनी अजाब एक आया और फिर मौला ने आकर उसको डाल दिया। अच्छा, अब देखिए ये जो सकरात मौत की जो कैफियत, ये बज़ाहिर तो आपको ऐसी लग रही है कि जो बड़ी सख्त है और बड़ी परेशान कौन उस वक्त होगी, जबकि अभी आपकी खिदमत में जैसे कि अर्ज हुआ कि ये मोमिन के गुनाहों का कफारा ये कैफियत बन जाएगी और ये बेहतरीन कैफियत होगी कि आपको उसके बाद कोई मुश्किल और परेशानी का सामना ना करना पड़ेगा। काफिर को अलबत्ता उसका बदला दे दिया जाएगा और काफिर से भी बाज़ औक़ात जो नरमी की जाती है वो उसके दुनिया में जो उसने नेक काम किए हैं उसका बदला हो जाती है। और ये भी रिवायत में ये बात आई है, पैगंबर इस्लाम से मरवी है कि फरमाते हैं जब परवरदिगार आलम किसी बंदा मोमिन पर रहम फरमाने का इरादा करता है तो उसकी तमाम बुराइयों का बदला दुनिया में दे उसको दे देता है, कभी बीमारी की सूरत में, कभी घर वालों की परेशानी की सूरत में और कभी औलाद के सिलसिले में परेशानियों की सूरतों में और कभी मुआश की सूरतों में। बाज़ औक़ात इंसान गुरबत और तंगदस्ती का ऐसा शिकार हो जाता है लेकिन ये उसके तमाम गुनाहों का कफारा इसी दुनिया में खुदा उसको फारिग कर देना चाहता है इन मुश्किलात में डालकर। अगर फिर भी कुछ बच जाए उसके गुनाहों में से तो पैगंबर इस्लाम फरमाते हैं तो उस वक्त नजा के वक्त जो सख्ती उस पर होती वो उसको दी जाती है ताकि उसके जिम्मे फिर कोई गुनाह बाकी ना रहे और मुलाकात के वक्त मुलाकात परवरदिगार के वक्त वो बिल्कुल गुनाहों से पाक होकर परवरदिगार आलम से मुलाकात करे और इस अंदाज का हो जाए जिस तरीके से वतन मादर से जिस तरह पैदा हुआ था और कोई गुनाह उसके जिम्मे बाकी ना होगा। पैगंबर इस्लाम ये बात भी इरशाद फरमाते थे कि मोमिन को हर चीज में सवाब मिलता है, हत्ता के मरते वक्त जो निजा की सख्ती होती है उस तक में सवाब मिलता है और अगर कोई खता उसकी बाकी रह जाती तो मरते वक्त पेशानी के ऊपर जो पसीना आता है उसके जरिए उसका कफारा अदा कर दिया जाता है। एक आलिम तो इस बात के सब तक मुतरिफ थे कि बयान फरमाते थे अपने मानने वालों से कि तुम लोग वक्त एहतजार और सकरात के वक्त मेरे करीब मौजूद रहना और अगर मेरी पेशानी पर तुमको पसीना नजर आए तो मुझको खुशखबरी सुना देना। उलमा ने लिखा है कि मरते वक्त मोमिन की पेशानी पर पसीना आना इस बात की अलामत है कि मोमिन अपनी गुज़िश्ता ज़िंदगियों की खुदा की नाफरमानियों पर पशेमान है। और ये कैफियत उलमा का कहना है कि ये फकत मोमिनीन के ऊपर तारी होती, काफिर में क्योंकि हया नाम की कोई चीज नहीं होती तो ये पेशानी पर पसीना आना वक्त एहतजार की काफिरों के ऊपर शायद तारी नहीं होता। अब ये तो यानी उलमा का बयान करना है कि जाहिर है कि उनका जो ऑब्जर्वेशन है सिलसिले में। अच्छा, जो काफिर और मुनाफिक है अलबत्ता बहरहाल ये है कि उनको तो बे इंतहा अजियतों का सामना करना पड़ सकता है बल्कि पड़ता है ज्यादातर औकात में, सिवाय इसके कि खुदा उनको कुछ जो नेक अमाल किए थे इसका बदला इस दुनिया ही में दे दे, वरना उनके मुतालिक तो यहां तक मिलता है कि इंतहाई हौलनाक तकालीफ उनको बर्दाश्त करना पड़ेंगी जो कि आरों से ज्यादा चीरे जाने, कैंचियों से काटे जाने और हांडियों में उबाले जाने से ज्यादा खतरनाक। और ये रिवायात में मिलते हैं जुमला के जरिए कैफियत जो काफिरों और मुनाफिकों के ऊपर तारी होती अगर ये मोमिनीन को पता चल जाए तो उनकी दिन और रात की जिंदगी अजीरन हो जाए और उनकी नींदें ही गायब हो जाए, यहां तक ये चीज मिलती। अच्छा, इतना मैं और बता दूं कि ये जो शैतान जो करीब आके खड़ा हो जाता है और बहकाने की कोशिश करता है इसका एक फॉर्मूला है कि किन अफराद ये हरबा किन अफराद के ऊपर उसका कारगर नहीं होगा जिन्होंने अपनी जिंदगी को खुदा की ज्यादातर फर्मा बरदारी में सर्फ किया, वक्त इंतकाल शैतान को उस पर गलबा हासिल नहीं करने दिया जाएगा, ये खुदा की तरफ से होगा। ऐसा नहीं है कि जिसने पूरी जिंदगी ज्यादातर फरमा बरदारी के अंदर परवरदिगार आलम की गुजारी उस पर मरते वक्त शैतान को उस पर गलबा दे दिया जाए। हाँ, अलबत्ता किसी शख्स ने अगर अपनी पूरी जिंदगी शैतान की चरागाह बनते हुए गुजारी और नाफरमानियों से पूरी जिंदगी को इबारत करके रखा है ढिटाई के साथ तो ऐसे शख्स के लिए ये खतरा बहुत ज्यादा मौजूद है कि कहीं शैतान उसको वक्त मर्ग ईमान उसका जाहिल ना कर दे और उस पर तसल्लुत ना हासिल कर ले। अच्छा, अब किसी ने एक दफा इमाम से ये बात भी पूछी कि आखिर क्या वजह है कि बहुत सारे मोमिनीन बाज़ों का सख्ती से जान देते हैं, बहुत सारे मोमिनीन हंसी खुशी दुनिया से रुखसत होते हैं, बाज़ औक़ात काफिरों में भी हम देखते हैं कुछ सख्ती से जान देते हैं और कुछ की रूह बहुत आसानी के साथ निकल जाती है। تو اس کا بھی امام نے بہرحال وہی جواب دیا کہ جو کہ ابھی آپ نے سنا، جس کا مفہوم یہی تھا کہ مومنین کے اوپر جن کی بہت آسانی سے جان نکلتی ہے ان کے لیے ان کا ثواب یہیں سے شروع ہو جاتا ہے کہ دنیا میں اس کی اچھائیوں کا بدلہ دے دیا جائے، اور وہ مومنین کی جن کی سختی سے جان نکلتی اس میں بھی مومن کا یہ فائدہ ہوتا ہے کہ اس کے بعد ہم مرنے کے بعد اسے کوئی عذاب بھگتنا نہیں پڑے گا، بس یہیں پر ہی سب کچھ اس کا قصہ ختم کر دیا جائے گا گناہوں کا، وہ بالکل پاک و پاکیزہ ہو کر ملاقات پروردگار کرے گا۔ تو بہرحال یہ بہت ساری کیفیات ایسی ہیں کہ جو جس میں انسان گرفتار ہوتا ہے۔ بعض اوقات یہ بھی لوگ امام کے پاس آتے تھے بھاگے بھاگے کہ مولا فلاں ہمارا جاننے والا اور ہمارا دوست وہ بہت زیادہ پریشان ہو رہا ہے مرنے سے۔ امام نے وہی بات بیان فرمائی کہ یہ سب سے آخری تکلیف ہے جو اس کو اٹھانی پڑے گی، اور اس کے بعد اس تکلیف کو اٹھانے کے بعد تمہارا وہ دوست اس طرح سے پاک و پاکیزہ ہو کر اس دنیا سے جائے گا کہ پھر وہ ہم اہل بیت کے ساتھ اس دار الاوز میں ہمیشہ کی زندگی گزارنے کے قابل ہو جائے گا۔ تو آپ اس کو ہرگز ایسا نہ سمجھیے گا، بہرحال ہم نے تو ایسے اعمال انجام دینے ہیں کہ جو ہمیں یہ والی کیفیات سے بھی نہ گزرنا پڑے، لیکن بالفرض اگر کسی کو گزرنا پڑتا بھی ہے تو اس بات کا اس کو بالکل اطمینان ہوگا کہ اب آئندہ کی زندگی میں میں آئمہ کے ساتھ دار الاوز میں ہمیشہ کی زندگی گزارنے کے قابل ہو جاؤں گا۔ اور یہ بھی امام بیان فرماتے تھے کہ اب لوگ کہتے تھے کہ مولا بہت زیادہ یعنی مرنے سے جو ڈر لگتا ہے، تو امام نے یہ بیان فرماتے تھے کہ تم کو معلوم ہے کہ دیوانے اور بچے یہ آخر کیوں دوا پینے سے اجتناب کرتے ہیں؟ کہا کہ مولا اس وجہ سے کہ وہ دوائی کے اثرات وغیرہ سے واقف نہیں ہوتے، اس کا فائدہ کیا ہوگا؟ کہا بالکل اسی طریقے سے جس طریقے سے ایک عقل مند مریض کڑوی دوا پینے سے اعتراض نہیں کرتا، اس کی بھی وجہ امام نے یہ بتائی کیونکہ وہ اس چیز سے واقف نہیں ہوتا کہ واقعی مجھے کتنی زیادہ، لیکن بہرحال اگر ایک عقل مند مریض ہوتا ہے تو وہ کڑوی سے کڑوی دوا بھی اس وجہ سے پی لیتا ہے ہنسی خوشی، کیونکہ اسے معلوم ہے کہ اس کے نتیجے میں میں بالکل ٹھیک ہو جاؤں گا۔ تو اگر کوئی مومن ایسا ہوتا بھی ہے تو اپنی عقل کو، میں نے جیسے اس سے پہلے کہا تھا کہ اس کی عقل اس وقت حاضر رہے گی، تو اپنی عقل سے بھی اس بات کا فیصلہ اس کو وہ کر لے گا کہ اس کے اندر بھی میرا فائدہ ہی فائدہ ہے۔ اور پھر مولانا نے ایک مثال اور بھی دی تھی، کہا کہ اگر کوئی شخص بہت زیادہ اس کے جسم پر میل کچیل اور خارش میں مبتلا ہو تو کیا کوئی عقل مند اس بات کو پسند نہیں کرے گا کہ وہ حمام چلا جائے اور نہا لے اور اس اذیت سے نجات پا لے، یا یہ کہ وہ پھر بھی اسی اذیت کے اندر رہنا پسند کرے اور حمام میں نہ جائے نہانے کے لیے؟ تو لوگوں نے کہا یقیناً مولا کہ حمام میں جانے سے اگر اس اذیت سے نجات ملتی ہے تو یقیناً کوئی بھی عقل مند شخص جانے سے اعتراض نہیں کرے گا۔ تو مولا نے فرمایا کہ بس موت کی اسی حمام کی مانند ہے کہ جو تمہارے جسم سے ان تمام غلاظتوں اور علائشوں کو جو تمہاری روح کے اوپر تم نے تاری کر رکھی ہیں ان کو صاف اور بہا کر لے جائے گی اور تم بالکل طاہر اور پاک و پاکیزہ ہو جاؤ گے۔ تو بہرحال اب ایک ایسی شخص کے پاس بھی امام گئے تھے جو کہ وہ موت کی دہشت سے رو رہا تھا، تو امام نے یہی کہا تھا اس سے کہ، اور مولانا نے یہی جملے ارشاد فرمائے تھے کہ تم اس طریقے سے پاک و پاکیزہ ہو جاؤ گے کہ تمہارے ذمے کوئی گناہ باقی نہ رہے گا۔ یہ اس روایت میں جملہ ملتا ہے کہ جب امام نے یہ تمام جملے اس سے ارشاد فرمایا اور اس کو سمجھایا حالت احتضار میں سکرات موت کی کیفیت کے وقت، تو اس وقت پھر اس کو اس کا تمام خوف و حراس زائل ہو گیا، اسی وقت اس کا تمام خوف و حراس زائل ہو گیا، فخر و انبساط کی لہریں اس کے چہرے سے نمودار ہونے لگی اور وہ آمادہ موت ہو گیا، آنکھیں بند کر لیں اور اپنی راہ کے اوپر چل دیا۔ تو بہرحال ابھی آپ نے تھوڑی سی ایک تمام کیفیات کو سنا جو کہ سکرات موت کے سلسلے کے اندر مومن کے اوپر طاری ہوتی ہیں۔ البتہ ابھی بہت ہی اہم ترین چیز باقی، سکرات موت کی کیفیات کچھ اور، ملک الموت کی آمد اور اس کی تفصیلات وہ کچھ اور ابھی باقی ہیں۔ مرتے وقت جو ایمان کے ہاتھ سے نکل جانے کا خوف لاحق ہوتا ہے، بہت سارے اعمال ایسے ہیں کہ جن کی وجہ سے یہ خوف پیدا ہو سکتا ہے کہ کہیں مرتے وقت ہمارا ایمان ہمارے ہاتھ سے زائل نہ ہو جائے۔ वो गुनाह कौन कौन से हैं, इनका हम जिक्र करेंगे। वो कौन कौन से आमाल हैं कि जो उन तमाम कैफियात से आपको निजात दिला दें। फिर जब हालत एहतजार करीब आता है तो उस वक्त खुद आपकी अपनी वाजिब जिम्मेदारियां क्या होंगी, उसका हम अगली दफा जिक्र करेंगे। जो अतराफ में लोग खड़े होंगे, हो सकता है कि हम भी कभी किसी मरने वाले शख्स के करीब खड़े हों, उस वक्त हमारी जिम्मेदारियां क्या होंगी। मोमिन कौन कौन से काम ऐसे खुद अपनी जिंदगी में कर जाए कि जो उन तमाम कैफियात से उसको बचा ले, उसकी हम तफसीलात बयान करेंगे, और वो काफी तफसीली मौजू होगा जो शायद अगली दो नशिस्तों तक और जारी रहेगा, बल्कि शायद तीन भी नशिस्तें उसमें हो जाए, लेकिन ये है ही इतना इम्पोर्टेंट, इतना मुरीद इब्तला, कोई शख्स इसमें एक्सेप्शन नहीं है, चाहे वो नबी मुरसल हो या बिल्कुल एक आम आदमी, सबको इसकी तमाम कैफियात से गुजरना होता है। तो बहरहाल क्योंकि हम गुनाहगार और खाती बंदे हैं, हमें उसकी तैयारी, जो मौत की तैयारी के मायने यही है कि उन तमाम चीजों का दफिया पहले से कर लीजिए। तैयारी के और कोई मायने नहीं है कि मौत के लिए तैयार और आमादा रहना। मतलब आपने कहा कि जनाब शिद्दत प्यास होगी तो दो आपको चीजें पता चल गई, शाबान के 8 रोजे आप रखिए, और उसके बाद बनाजियात गरका की रोज तिलावत, उसके मफाहिम में गौर व फिक्र, और इस तरीके से बहुत सारी कैफियात और चीजें आपकी खिदमत में पेश आती रहेंगी। हम गुफ्तगु यहीं पर रोकते हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
I'm not afraid.